الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يدلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأنزلنا إليك الذكر لتبين للناس ما نزل إليهم. وقال تعالى، بسم الله الرحمن الرحيم، يا أيها النبي إذا طلقتم النساء فطلقوهن لعدتهن وأحصوا العدة آج طلاق سے متعلق کچھ تفصیل عرض کرنا کا سوچا ہے. ویسے کتب فقہ کے اندر جو طلاق دینے کا طریقہ وضاحت کے ساتھ بتلایا ہے، اس کو اگر بیان کرنا چاہوں تو وہ تو 10-15 منٹ کا مسئلہ ہے. لیکن اس وقت چونکہ اس مسئلے کو موضوع بحث بنایا گیا ہے اور اس سلسلے میں بہت کچھ شبہات کا، اعتراضات کا اظہار کیا جاتا ہے، اس لیے اس کو کچھ ایسے انداز میں آپ کے سامنے بیان کرنا چاہتا ہوں کہ آسانی سے سمجھ میں آ جائے. ویسے چونکہ یہ مسائل ان کا تعلق قرآن اور حدیث سے ہے، جب تک کیا کوئی آدمی قرآن اور حدیث کو کما حقہ پڑھ کر سمجھا ہوا نہ ہو، اس کے سامنے ان کا تذکرہ کبھی ایسا ہوتا ہے کہ وہ پورے طور پر اس کو سمجھ پاتا نہیں. یہ ایسا ہی ہے کہ جیسے ڈاکٹری کا کوئی مسئلہ ہو اور ڈاکٹر لوگ آپس میں اس پر چرچا کرتے ہوں، اور میرے جیسا جس کو ڈاکٹری کے فن سے کوئی مناسبت نہیں، اگر اس کو سمجھنا چاہے تو مشکل ہو جائے گا. ویسے میں اپنے طور پر کتنا ہی دعویٰ کروں کہ میری سمجھ بہت عمدہ ہے، میں تو قرآن اور حدیث کو سمجھتا ہوں، سب کچھ میرے پاس ہے، تو ابھی ڈاکٹر لوگ یہی کہیں گے مل صاحب یہ سب اپنی جگہ پر صحیح ہے، لیکن اس مسئلے کو سمجھنے کے لیے جن چیزوں کی ضرورت ہے وہ آپ کے پاس نہیں، آپ مفتی ہیں اپنی جگہ پر. یہی مسئلہ ہے. آج کل مسئلہ یہ ہو گیا کہ ہر فن کے اندر اس فن سے متعلق جو مسائل آتے ہیں ان کے اندر لوگ تسلیم کرتے ہیں کہ بھئی ڈاکٹری کا مسئلہ ہے تو ہم اس میں دخل نہیں دے سکتے, ماتھا نہیں مار سکتے, وکالت کا کوئی یہ ہے تو ہم اس میں نہیں, وہ تو وکیل لوگ جانے اس کے ایچ پیچ اور جو کیا ہے. لیکن ایک دین ہی ایک ایسا آ گیا اس میں ہر آدمی گویا یہ دعویٰ اپنے عمل سے کرتے ہوئے آگے بڑھتا ہے کہ مجھے بھی کچھ کہنے کا حق ہے, حالانکہ ایسی بات نہیں. بہرحال یہ مسئلہ اس وقت چونکہ موضوع بحث بنا ہوا ہے, تو اصل مسئلے کو بیان کرنے سے پہلے جو ایک باتیں میں عرض کروں گا, کوشش تو یہی کروں گا کہ اچھی طرح میں سمجھا پاؤں. جیسا کہ میں نے کہا نا کہ اصل تو اس کو سمجھنے کے لیے قرآن اور حدیث کے سارے علوم سے پورے طور پر واقفیت ضروری ہے. ہمارے حضرت مفتی صاحب رحمتہ اللہ علیہ ایک واقعہ بیان کرتے تھے. ایک مرتبہ ایک صاحب آئے اور وہ مسئلہ, کوئی مسئلہ تھا جس میں وہ حضرات جو ائمہ کی تقلید کے قائل نہیں ہیں وہ دوسرے حضرات ائمہ کے اوپر اعتراض کرتے ہوئے کچھ بات کرتے ہیں, اسی مسئلے کو انہوں نے چھیڑا. حضرت نے جواب میں فرمایا بھائی راستے میں آپ گھر آئیے, ہمارے پاس آئیے مدرسے میں, درسگاہ میں, یہاں اس کے سامنے تفصیل آپ کو بیان کریں گے. تو کہنے لگا اچھا اس کے لیے آپ کے در دولت پر حاضری دینی پڑے گی, یہاں آپ نہیں بیان کر سکتے اس کو. حضرت فرماتے ہیں میں نے جواب میں کہا یہ تو ایسا ہی ہے کہ کسی آدمی کی آنکھ میں موتیاں ہو اور کوئی دنیا کا بڑے سے بڑا امراض چشم کا ماہر آئی اسپیشلسٹ اس کو راستے میں وہ ملے کہ ڈاکٹر صاحب ذرا میری آنکھ کے اندر موتیاں ہیں اس کا علاج کر دو, تو ڈاکٹر صاحب ہے بھائی میری کلینک پر آنا, وہاں آپ کو جو ہے وہ کیا کہتے ہیں آپریشن تھیٹر میں لے جائیں گے, یوں کریں گے فلانا کریں گے. تو اگر یوں کہ اچھا ڈاکٹر صاحب اس کے لیے آپ کے در دولت پر حاضر ہونا پڑے گا, اتنے بڑے آپ ڈاکٹر ہیں آپ اتنا سا یہ کام نہیں کر سکتے. اب اگر اس کی اس بات کو سن کر ڈاکٹر صاحب اگر جو ہے جذبات میں آ کر کے وہیں کچھ کرنا چاہیں تو یہ خیر خواہی نہیں ہوگی بلکہ بدخواہی ہوگی. ایسا ہی مسئلہ ہے, بہت سارے مسائل ایسے ہیں کہ جو لوگ دین کا علم پورے طور پر حاصل کرتے ہیں قرآن اور حدیث کا اور ساری چیزوں کا, وہی اس کو جیسا سمجھنا چاہیے سمجھ سکتے ہیں اور انہی کو سمجھایا جا سکتا ہے. ایک ایسا آدمی جو ان چیزوں سے واقف نہ ہو, قرآن اور حدیث کے علوم کو اس نے حاصل نہیں کیا ہے, وہ اگر کوئی ایک آدھ بات ایسی لے کر کے آ جائے تو اس کو اس کے سامنے اس انداز سے بات کرنا بتلانا تو اس کو تسلی اور تشفی ہو جائے, پیسہ بہت کم ہوتا ہے. ایسا نہیں کہتا میں کہ ناممکن ہے, لیکن بہرحال بظاہر یہ ایسا ہی ہے جو میں نے ابھی مثال دیا آپ کے سامنے. تو بہرحال یہ جو طلاق کا مسئلہ ہے اس وقت اس طلاق کے مسئلے پر جو اعتراضات غیروں نے کیے ہیں وہ بھی اور اپنوں نے اس سلسلے میں جو باتیں کہی ہیں اس کی وجہ سے یہ مسئلہ ذرا الجھا ہوا ہے. میں کوشش کروں گا کہ آپ کے سامنے اس کو وضاحت کے ساتھ بیان کروں, لیکن جیسا کہ میں نے کہا اس سے پہلے اس باتیں جو ہے تمہید کے طور پر آپ کے سامنے پیش کروں گا تاکہ بعد میں کہی جانے والی وہ باتیں آپ کی سمجھ میں آویں. ہمارے یہاں اسلام میں بنیادی طور پر دلیل کی حیثیت حاصل ہے دو چیزوں کو, قرآن اور حدیث, بلکہ اصل تو قرآن ہی ہے. حدیث جو ہے وہ دراصل قرآن کی شرح ہے, اس کی تشریح ہے. ابھی میں نے جو آیت پڑھی تھی وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ اے نبی، ہم نے آپ پر یہ قرآن جو نصیحت کی کتاب ہے اس کو اتارا تاکہ آپ ان لوگوں کے سامنے قرآن کی ان باتوں کو کھول کر بیان کریں جو ان کے لیے اتاری گئی ہیں۔ گویا حالانکہ یہ جن کے سامنے یہ قرآن پیش کیا جانے والا تھا وہ سب عرب تھے، اور اس زمانے کی بات ہے جبکہ وہاں حجاز میں اور عرب کے اندر فصاحت و بلاغت کا چرچا تھا۔ یہ وہ زمانہ تھا کہ ایک ایک بچے کو اور عورت کو ہزاروں اشعار عربی کے یاد ہوتے تھے اور عربی زبان کے ماہر، لیکن پھر بھی گویا قرآن کے ان مطالب کو، ان آیتوں کو سمجھنے کے لیے خالی اس زبان کا جاننا کافی نہیں ہے۔ اور بھی اسی لیے کہا گیا کہ نبی کریم صلی اللہ علیہ وسلم ان کے سامنے اس کو کھول کر بیان کریں گے۔ تو اب اصل چیز تو ہے قرآن نمبر ایک پر، اور حدیث جو ہے وہ قرآن کی کیا ہے؟ تشریح ہے۔ اور گویا قرآن کے الفاظ کی جو تشریح نبی کریم صلی اللہ علیہ وسلم کریں گے، اور نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کو جو صحابہ نے سمجھا ہے وہی وہ چیز ہے جس کو اتھارٹی گویا سند کا درجہ دیا جا سکتا ہے، وہی مقبول ہے۔ صحابہ وہ جماعت ہے جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو اپنی آنکھوں سے دیکھا، آپ کی صحبت اٹھائی، آپ کے ان کے سامنے قرآن اترا، ان کے سامنے اس پر عمل کا طریقہ نبی کریم صلی اللہ علیہ وسلم نے بتلایا، اور وہی حضرات اگر اس سلسلے میں کوئی بات کہتے ہیں تو اس کو ہمیں ماننا اور تسلیم کرنا پڑے گا۔ دوسری بات یہ ہے کہ قرآن خالی احکام بتلانے کے لیے اتارا نہیں گیا۔ قرآن کے اندر تو 6666 سے بھی اوپر آیتیں ہیں، اس میں احکام سے تعلق رکھنے والی آیتیں تو تقریباً 500 ہی ہیں۔ باقی قرآن کے اندر جو ہے نصیحت کی چیزیں ہیں، ایمان کی دعوت ہے، آخرت کے عقیدے کو بیان کیا گیا ہے، اگلے انبیاء کے واقعات اور انہوں نے اپنی امتوں اور قوموں کے سامنے اللہ کے پیغام کو کس طرح پیش کیا وہ بتلایا گیا ہے، ان کا ان نبیوں کو انہوں نے جھٹلایا تو ان کا انجام کیا ہوا وہ ہے، نصیحتیں اخلاق سکھائے گئے ہیں، وہ دین کے سارے شعبے اس میں ہیں، عقائد بتلائے گئے ہیں۔ یہ تو صحابہ حضور صلی اللہ علیہ وسلم اور صحابہ کے زمانے کے بعد کا جو دور آیا اس دور میں کیا ہوا؟ قرآن کے ان سارے مسائل چیزوں کو باقاعدہ الگ الگ شکل کے اندر تیار کر کے یہ کیا گیا۔ مثال کے طور پر قرآن کے اندر عقیدوں سے، عقیدہ اللہ تعالیٰ کے متعلق، اللہ کی صفات کے متعلق، نبیوں کے متعلق، نبیوں کی رسالت کے متعلق، آخرت کے متعلق، جنت دوزخ کے متعلق کیا رکھنا چاہیے، تو عقیدے سے تعلق رکھنے والی جتنی بھی قرآن کے اندر باتیں تھیں بعد میں آنے والے علماء نے اور لوگوں نے اس کو قرآن کے اندر سے چن کر نکال کر الگ عقیدے کی شکل میں، قانونی شکل میں، عقیدہ نمبر ایک، اللہ تعالیٰ ایک ہے، اللہ تعالیٰ اپنی صفات میں اپنے اوصاف کے اندر بھی یکتا ہے، اس طرح جیسا کہ آپ نے بیشتر زیور میں یا تعلیم الاسلام کے اندر عقیدے پڑھے ہیں۔ اب یہ آپ کو بھائی یہ کہاں سے لائے؟ ارے بھائی یہ تو قرآن ہی سے لائے گئے، آپ کے آسانی کے لیے اس کو اس طرح ترتیب دے کر کے بیان کیا گیا ہے۔ یہ جنہوں نے بھی یہ کیا کوئی اپنی جیب سے یہ عقیدے ذکر نہیں کیے ہیں، قرآن ہی میں عقیدوں کو اس طرح بیان کرنے والے یا احباب جو ہیں حضرات، ان کو جو ہے ایک مستقل جماعت ہوئی ہے جن کو متکلمین کہتے ہیں۔ کیا کہتے ہیں؟ متکلمین۔ اور یہ فن جس میں یہ عقائد کو بیان کیا جاتا ہے، اور عقائد کے سلسلے میں جو گمراہ فرقے ہوئے اور اس طرح دوسرے مذاہب ادیان باطلہ دوسرے مذہب جو ہیں ان کی طرف سے جو اسلامی عقائد پر اشکالات ہوئے اعتراضات ہوئے ان کے جوابات یہ ساری ایک یہ پورا ایک الگ کیا ہے فن ہے الگ یہ ہے پورا ایک علم الگ ہے جو اس سارے علم کو ترتیب دینے والے تدوین کرنے والے اس کو ان اس جماعت کو کہتے ہیں کیا متکلمین اور اس علم کو کہتے ہیں علم کلام. اب علم کلام میں عقائد اب یہ علم کلام کی کتابیں بھی آپ ابھی کتب خانوں میں اسلامی کتب خانوں میں جا کر دیکھیں بڑی بڑی کتابیں ہیں لیکن ان بڑی بڑی کتابوں میں بھی جن عقائد کو جو ہے بحث میں لا کر کے ثابت کیا گیا ہے وہ وہی 48-50 جو آپ کو بیشت ثمر میں بتلا دیے گئے ہیں وہ بیشت ثمر میں 2-2.5 صبح میں آ گئے لیکن وہی عقائد جب آپ بڑی بڑی کتابوں میں دیکھیں گے تو ہو ہو ایسے بڑے بڑے کئی کئی اس کی جلدیں یہ کئی کئی اس کے باغ کیا بولتے ہیں والیوم جو اس کے اندر لکھے ہوئے وہ سب کیا ہے اس میں تفصیلی بحثیں کی گئی ہے اور سوال آخر میں خلاصہ ہی ہے. اب ہمیں جو لوگ سیدھے سادے ہیں جن کو ان بحثوں سے کوئی دلچسپی بھی نہیں اور نہ ان کے اندر ان بحثوں کو سمجھنے کے لیے وقت ہے نہ صلاحیتیں ہیں ان کو خاص خاص بتلا دیا گیا باقی یہ 48 عقیدے کل ہیں اللہ کی ذات اللہ کی صفات نبی کریم صلی اللہ علیہ وسلم انبیاء جنت دوزخ یہ سب یہ ہمیں عقیدے ماننے ہیں اور جیسا میں نے کہا بیشتر ثمر کے اندر یہ 48-50 بتلا دیے گئے وہ ٹوٹل یہ خلاصہ سمجھا ہے کہ نہیں. اب دنیا میں جتنے بھی مسلمان رہتے ہیں سب کو تھوڑی فرصت ہے کہ وہ قرآن کھول کر کے دیکھیں اس کا مطالعہ کریں نہ ان میں اتنی صلاحیت ہے نہ انہوں نے اتنا علم حاصل کیا ہے. یہ ایک الگ فن ہو گیا جس میں خالی عقائد بیان کیے گئے. اسی طرح قرآن نے اخلاقیات کی بھی تعلیم دی اخلاق کیسے ہونے چاہیے. اخلاق کا مطلب کیا آدمی کے دل کے اندر جو چیزیں مرکوز ہوتی ہیں اچھی یا بری. آدمی کے دل میں غرور ہے تکبر ہے اب آدمی کے دل میں دنیا کی لالچ ہے دنیا کی محبت ہے. اور ایک آدمی ہو جس نے محنت کر کے اپنے دل میں سے دنیا کی محبت کو کیا کر دیا ختم کر دیا جس کو زہد کہتے ہیں دنیا سے بے رغبتی. اب آپ دیکھو یہ دنیا کی محبت ہے نا اس کو خلق کہتے ہیں لیکن یہ خلق ہے قبیح ہے برا بری صفت. اور دنیا کی محبت کا دل میں نہ ہونا یعنی جس کو زہد کہتے ہیں بے رغبتی یہ بھی ایک دل کی ہی صفت ہے اچھی صفت ہے. اب یہ دنیا کی محبت یہ ہے کہنے کو ایک برائی لیکن سینکڑوں برائیوں کی جنم داتا ہے. ایک آدمی دکان پر بیٹھ کر گاہکوں کو دھوکہ دیتا ہے ڈنڈی مارتا ہے جھوٹ بولتا ہے. ایک چور لوگوں کے گھر میں جا کر مال کی چوری کرتا ہے اور ایک بھائی اپنی بہن کو ماں باپ کے ورثے میں سے حصہ نہیں دیتا ہے. یہ جتنی بھی شکلیں ہیں گناہوں کی اس سب کی بنیاد کیا ہے مال کی محبت. ایک اگر محنت کر کے یہ مال کی محبت دل سے نکال کر اس کی طرف سے بے رغبتی پیدا کر دی جائے جیسا نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ پر محنت کر کے کیا تھا تو یہ سارے گناہوں سے آدمی نجات مل جاتی کوئی پرابلم نہیں رہتا. تو بہرحال یہ اخلاقیات قرآن کے اندر اس کی بھی تعلیم ہے. یہ جو صوفیہ ہے تصوف کہتے ہیں علم تصوف اس میں اصل تو یہی آدمی کے دل کے ان اعمال سے بحث کی جاتی ہے اچھے اور برے برے اعمال کیا ہیں ان سے اپنے آپ کو کیسے نجات دلائی جا سکتی ہے اچھے کیا ہیں اور ان کو کیسے حاصل کیا جا سکتا ہے وہ سارا ایک مستقل پورا ایک فن ہے. یہ بھی سب موجود ہے کہاں قرآن کے اندر. وہ ان لوگوں نے اسی کو اپنا موضوع بحث بنایا اور یہ سب اس کے علاوہ قرآن کے اندر احکام سے متعلق دوسرے جو احکام ہیں بھائی نماز روزہ عبادتیں جس کو کہتے ہیں اور معاملات خرید و فروخت اور اجارہ داری اور یہ ساری چیزیں, کرایہ داری کے معاملے اور سارے جتنے بھی معاملات بازاروں میں ہوتے ہیں وہ, اور اس کے علاوہ معاشرت, معاشرت یعنی یہ آئینی قانون جو ہیں خاندانی آپس کے رشتے اور ان کے تعلقات, اور ان پر یہ سب چیزیں جو ہے قرآن میں وہ بھی ہیں, اور انہی کو بعد میں نبی کریم صلی اللہ علیہ وسلم نے اپنے ارشادات اپنے عمل سے واضح کیا. تو یہ کیا کہلاتے ہیں, گویا یہ احکام کہلاتے ہیں, یہ تین چیزیں. ان تین چیزوں کو اس میں تعزیرات بھی آ جاتی ہے, یعنی وہ سزائیں گناہوں کی. تو یہ سب ان کو فقہا نے بیان کیا ہے. کس نے؟ علم فقہ میں یہ مستقل ایک فن ہے. اب دیکھو آج کل ایک سوال کیا جاتا ہے, بھئی یہ علم فقہ جو ہے وہ کیا قرآن اور حدیث سے الگ چیز ہے؟ نہیں, قرآن اور حدیث سے جو احکام اندر ہیں ان احکام کو الگ کر کے گویا احکام کی گویا طرح, یہ پہلا یہ دوسرا دفعہ قلموں کی طرح, یہ پہلی قلم دوسری قلم تیسری قلم اس طرح بیان کر دیا جائے, تو اسی کا نام کیا ہے؟ فقہ. تو فقہ قرآن اور حدیث سے الگ یا قرآن اور حدیث کے خلاف کوئی چیز نہیں ہے. فقہ کے یہ تو قرآن اور حدیث کا پورا بھنڈار, لاکھوں حدیثیں ان کے اوپر جو فقہا گزرے ہیں ائمہ مجتہدین, جیسے اس وقت چار امام ہیں, امام ابو حنیفہ, امام مالک, امام شافعی اور امام احمد ابن حنبل, لیکن کچھ اور بھی امام گزرے ہیں. اب ان کے ماننے والے اور ان کی فقہ وغیرہ رہی نہیں, یہ چار رہے اور سب ان چار ہی پر پوری دنیا کا یہ ہے. تو اب یہ ان ائمہ نے قرآن و حدیث کے اندر غور و فکر کر کے یہ سارے احکام الگ کتابی شکل کے اندر کیا کر دیے؟ نماز. اب نماز سے متعلق قرآن کے اندر جو چیزیں ہیں, حدیث میں جو چیزیں ہیں, بھائی اب نماز میں پاکی, طہارت, طہارت کی یہ دو قسمیں ہیں, ایک طہارت ہے, ایک نجاست حقیقی یعنی جیسے پاخانہ پیشاب, دوسری نجاست ہے اس سے پاکی کس طرح حاصل کریں گے, ایک نجاست حکمی یعنی دیکھنے میں تو کوئی ناپاکی نہیں ہے لیکن ہوا خارج ہوئی تو آپ کہتے ہیں بھائی تمہارا وضو ٹوٹ گیا, وضو ٹوٹ گیا تھا کیا کہ چہرے کے اوپر کوئی پیشاب نظر آتی ہے, وہاں سے کوئی بدبو نظر آتی نہیں, بدبو وہ ایک حکمی نجاست. شریعت نے ایک حکم لگا دیا کہ اب آپ اس ہوا نکلیا پیشاب کیا آپ کا وضو ٹوٹ گیا, آپ اس قابل نہیں کہ آپ اللہ کے سامنے نماز کے لیے کھڑے ہیں. آپ کو اگر اللہ کے سامنے نماز کے لیے کھڑا ہونا ہے تو اس حکمی نجاست کو دور کرو. دور کرنے کے طریقہ جو قرآن میں بتلایا گیا, یا ایھا الذین آمنوا اذا قمتم الى الصلاۃ فاغسلوا, تین اعضاء کو دھونا ہے, چہرہ, ہاتھ اور پاؤں, اور ایک عضو کا یعنی سر کا کیا کرنا ہے؟ مسح کرنا, جس کو وضو کہتے ہیں. وضو کرو گے تو اب پھر تم اس قابل بن جاؤ گے کہ آپ نماز کو ادا کر سکے, اور یہی وضو ٹوٹ گیا تو پھر سے کرنا پڑے. اسی طرح حکمی نجاست ایک بڑے اعلیٰ درجے کی, یعنی کسی کو منی نکل آئی یا اپنی بیوی سے صحبت کی تو اب غسل فرض ہو گیا. اب خالی یہ چار اعضاء سے کام چلتا نہیں ہے بلکہ پورا بدن دھونا پڑے گا, اس کے بغیر آپ اس قابل نہیں ہے کہ نماز پڑھ سکے. بہرحال میں یہ بتلانا چاہتا ہوں کہ نماز کی جب کتابوں میں آپ پڑھیں گے نا تو نماز کے اندر کہ بھائی نماز میں جگہ پاک ہونی چاہیے, بدن پاک ہونا چاہیے, اور بدن بھی نجاست حقیقیہ سے پاک ہونا چاہیے, حکمیہ سے پاک ہونا چاہیے, کپڑے پاک ہونے چاہیے, آدمی کا ستر چھپا ہوا ہونا چاہیے, یہ اس طرح قبلے کی طرف منہ ہونا چاہیے, یہ سب فرض ہے. لیکن یہ نماز سے پہلے نماز کی تیاری میں تیاری, اور اس رات اللہ اکبر کہہ کر نماز جب شروع کریں گے تو نماز کے اندر بھی کچھ چیزیں ضروری ہیں, قیام, قرآن, رکوع, سجدہ, قعدہ, یہ بھی فرض. لیکن وہ پہلا فرض تھا, اس کو ان کے یہاں فقہ کے یہاں شرط کہتے ہیں, اس کو رکن کہتے ہیں, ہمارے اہل علم جانتے ہیں اس چیز کو. بہرحال میں یہ بتلانا چاہتا ہوں کہ یہ جو کتابوں میں نماز کے اندر کیا کیا فرض ہے, کیا واجب ہے, یہ لکھا ہے, اور نماز کی ایک ترتیب بھی پہلے تو الگ الگ بتلاتے ہیں, سب یہ فرائض, یہ واجبات, یہ سنتیں, یہ مستحب, اور اس کے بعد कौन से फर्ज को नमाज के अंदर कहाँ फिट करना है, तो नमाज के पढ़ने का तरीका यूं जैसा अलग बाद में आता है, और उसमें हर चीज़ शुरू से लेकर के सलाम तक बतलाई जाती है। उसमें अपने कौन सा फर्ज कब अदा करना है, कौन सा वाजिब कब अदा करना है, कौन सी सुन्नत कब अदा करनी है, कहाँ अदा करनी है, किस तरह अदा करनी है, वो सब उसमें तफसील से बताया। अब ये कुरान और हदीस को खोल करके आप देखेंगे तो एक ही आय कुरान की एक आयत में आपको ये चीज़ नहीं मिलेगी, बल्कि कुरान में तो ये फराइज एक जगह मिलेंगे भी नहीं, और कहानी पूरा कुरान का तर्जमा पढ़ जाए तो अभी वो ढूंढते ही रह जाएगा कि भाई कुरान में ये क़याम फ़र्ज है वो कहाँ है। समझा कि नहीं, ये तो इन फुकहा का और इन अइम्मा का एहसान है कि उन्होंने कुरान और हदीस के अंदर से ये सब खंगाल कर निकाल कर अलग जमा करके हमारे लिए क्या कर दी, आसानी। उन्होंने कोई कुरान और हदीस में कोई अपनी तरफ से कोई ये नहीं किया, बल्कि अल्लाह ताला ने उनको जो इल्म दिया था, जो फहम दी थी, और वो उस ज़माने के लोग हैं सहाबा के करीब के ज़माने के, उनका जो तकवा था, उनकी जो तहारत थी, वो अपने क्या दूसरों के मामले में भी हर वक्त उनके दिलो दिमाग पर ये खौफ और सवार रहता था कल को हमें अल्लाह के सामने जवाब देना। आज तो क्या हो गया, एक आदमी किसी को मसला बतलाता है तो दूसरों को बतलाने का अलग और अपने मामल करने का अलग हो गया, ऐसी शक्लें पैदा हो गई, वो बात नहीं थी। वो दौड़ तकवा और तहार हर एतबार से कामिल, इल्म के एतबार से, इसके एतबार से, दोबारा इन हजरा और इमाम अबू हनीफा ने जो ये सब किया तो अकेले नहीं, उनकी पूरी एक मजलिस इल्मी थी, पूरी एक क्या थी असेंबली थी, उसके अंदर 40 मेंबर थे, बड़े बड़े उलमा, कोई मसला रखा जाता था कुरान और हदीस की बुनियाद पर, ये उसका खुलासा, सब बहस करते थे इस पर, उसके बाद फिर फैसला होता था कि हम इसको अलग ये कर दिया जाए। ये फिका, बड़ा मैं ये मर्ज़ करना चाहता हूँ कि ये फिका का लफ्ज़ इस्तेमाल करते थे, गैर मुस्लिम पूछते हैं ये फिका क्या है, कुरान कुरान हदीस से अलग चीज़ नहीं है, वो कुरान और हदीस से ही अंदर से निकाले हुए मसाइल लोगों को अमल के लिए क्या हो जावे, सहूलत हो जाए। चनांचे फिका की जिन किताबों में बाज किताबें तो वहाँ जहाँ खाली मसले बयान किए गए, जैसे हमारे उर्दू में है ना, ये बेशे समर है, तालीम इस्लाम है, वहाँ वहाँ मसला बयान किया, मगर ये मसला कौन सी आयत से, कौन सी हदीस से, ये अंदर बयान नहीं किया। इसका मतलब ये नहीं है कि ये किसी ने अपनी जेब में से निकाला, नहीं, जिनको ये मसला बतलाना है उनके सामने आयत बयान करने की ज़रूरत नहीं है, बयान करें तो भी कोई फ़र्क नहीं पड़ता, वो तो कुरान से इतना वाकिफ भी नहीं है दोबारा। लेकिन बड़ी किताबें हैं जो फ़िका की हिदाया है और हिदाया की शुरुआत हैं, बड़ी बड़ी किताबें आप खोल करके देख लीजिए, एक एक मसले की सारी दलीलें उसके अंदर तफसील से बयान की गई, कुरान की कौन सी आयत, कौन सी हदीस। ये बाज़ मरतबा हमारे बाज भाई जो इमामों की तकलीद को मानते नहीं, वो आवाम को गलत फहमी में डालते हैं, यूँ कहते हैं कि भाई ये इन्होंने ये मसला, हालांकि ये मसला जो है किसी भी इमाम ने अपनी जेब में से नहीं कहा बल्कि कुरान हदीस। ये कहना ये चाहता था कि कुरान हदीस और फिका, फिका कोई अलग चीज़ नहीं है, फिका गोया कुरान हदीस का खुलासा जो अहकाम की शक्ल में पेश किया गया है, किसी आदमी के पास न इतनी सलाहियत है, न इतना वक्त है, न कुछ है कि वो कुरान और हदीस के इन सारे दलाइल को खंगाले, अंदर से ये करे, और वो बना बनाया आपके लिए तैयार है, वो कर लीजिए। अब सवाल पैदा होता है कि सारे इमामों ने ये सब कुरान और हदीस से निकाला है ना, अब ये अलग अलग क्यों, फ़र्क क्यों? कुछ इमाम अबू हनीफा कुछ और कहते हैं, इमाम शाफी कुछ और कहते हैं, इमाम मालिक। तो देखो एक बात याद रखो, बाज़ मसले वो हैं जो कुरान की, देखो कोई भी मसला जहाँ कुरान में बयान किया गया है, एक तो होता है सरी, सरी ये अरबी लफ्ज़ है, सरी का मतलब ये है कि वो ऐसा है बिल्कुल स्पष्ट, गुजराती में उसको कहेंगे स्पष्ट, यानी जो भी आदमी अरबी जबान जानता हो वो उस आयत को पढ़ेगा तो फौरन उसके समझ में वो मसला आ जाएगा। ऐसे वो कहते हैं मोहकम और सरी। तो जो कुरान के अंदर जो मसले ऐसे हैं उनके अंदर तो इमामों में कोई इख्तिलाफ है ही नहीं। भाई इस्लाम में पांच नमाजें फर्ज हैं, पांच नमाजें फर्ज हैं। नमाजों के अंदर भी जो बुनियादी अरकान हैं क़याम रुकू सुजूद क़िरात ये सारी चीज़ें उनमें भी कोई इख्तिलाफ नहीं। ये सारे ऐसी चीज़ें हैं जो साफ साफ आई। तो जो मसाइल साफ साफ आए वहाँ तो किसी इमाम के इख्तिलाफ का और उसके अंदर किसी के इनकार का सवाल ही पैदा नहीं होता। भाई एक चीज़ कुरान में आ गई कौन उसको ये कर सकता है खुली। लेकिन कुरान की आयतों में बाद मसले वो बयान किए गए जो स्पष्ट नहीं है सरीह नहीं है बल्कि जो जो वर्ड जो लफ्ज इस्तेमाल किया गया अंदर कुरान में उसके दो माना होते हैं। ये माना लिया जाए तो इसका मतलब ये होगा, दूसरा माना लिया जाए तो उसका मतलब ये होगा। जैसे आज भी हमारे मुल्क का जो कॉन्स्टिट्यूशन है दस्तूर और बंधारण है आज जो है अदालतों में जब किसी दस्तूर के बंधारण की किसी कलम पर जज लोग और वकला बैरिस्टर बहसें करते हैं तो वो वकील क्या करता है वो उस बंधारण के एक वर्ड को लेकर के कहता है इसका मतलब ये, और दूसरे वकील वो सब इसमें बहस करते हैं चर्चा करते हैं। वो तो आखिर में वो जज जो फैसला करेगा वो सबको कान पकड़ करके मानना पड़ेगा। और फिर ये भी एक बात और भी है, इसीलिए आप देखेंगे कि ये लोग अदालतों के अंदर आज से 10 साल पहले सुप्रीम कोर्ट ने फलाने इसमें केस में ये फैसला दिया था, आज से 10 साल पहले गुजरात हाई कोर्ट ने इस मसले में ये फैसला दिया था, आज से 5 साल पहले केरला की हाई कोर्ट ने इस मसले में ये फैसला दिया था। क्या मतलब था वो, या केरला की हाई कोर्ट का जो जज था उसने बंधारण के इस वर्ग का ये मतलब लिया था। अब वकील लोग क्या करेंगे जब कोई आएगा मौका तो जज के उस फैसले को दलील के तौर पर पेश करेंगे, मानना पड़ेगा जज को। अब कोई यूं कहे कि यार ये फलानी हाईकोर्ट ने यूं कहा फलानी हाईकोर्ट, मैं कहता हूँ वहाँ मैं कहता हूँ नहीं चलेगा। कोई बड़े से बड़ा बैरिस्टर है अकलो हो तो भी वो जज जो है तुम्हारी जेब में से यहाँ लाओ पुस्तक। तो कहने का मतलब ये है कि बहुत से अल्फाज वो हैं कुरान के अंदर जिनके एक से ज़्यादा माने हैं अरबी जबान में। अब उसका मतलब क्या, अब उसके मतलब को तय करने के लिए यहाँ कराइन देखे जाते हैं कि भाई यहाँ ये लफ्ज इस्तेमाल किया गया है उसके तीन माना हैं तीन अर्थ हैं यहाँ कौन सा। तो आप जो हैं दलील के साथ कोई करीना कोई दलील ऐसी पेश, देखो फलाना करीना ये बतलाता है कि यहाँ ये मतलब है, समझा है कि नहीं। और दूसरा कहता है कि नहीं देखो फलाना करीना ये है इसका फरानी दलील से मालूम होता है कि इसका ये मानना है पहले वाला नहीं। तो बोया हर एक के लिए किसी को भी खाली बोल देने से मानेंगे नहीं। ये जितने भी अइम्मा ने ये मसाइल निकाले और एक ने कोई ना कोई किसी को जरूरत किया, और मैं कहता हूँ मैं और आप हमारे ईमान कितना कितना पक्का है, लेकिन हम और आप भी ये सोच सकते हैं कि मैं और आप अपनी तरफ से कोई चीज़ कोई मतलब कुरान में और हदीस में लगा सके। कोई मुसलमान इसका तस्वर भी नहीं कर सकता। जब अपने मुतालिक हम अपने लिए अपने सर पर ये जिम्मेदारी और ये बोझ लेने के लिए तैयार नहीं है तो ये बड़े बड़े अइम्मा सहाबा उन्होंने किसी चीज़ का कोई मतलब लिया तो उसके मुतालिक क्या होगा। इसलिए ये दूसरी बात ये है हदीसों में भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम का अमल मुख्तलिफ आता है, पहले ये था पहले ये बाद में हो, बहुत से मसाइल हैं जैसे पहले ये था। आज भी हदीस की किताबों में वो रिवायतें मौजूद हैं और सही सही यानी सनद के एतबार से बिल्कुल पक्की, इनकार नहीं कर सकते एकदम पक्की, लेकिन सब तस्लीम करते हैं कि ये हुक्म अब रहा नहीं। जैसे आग पर पकी हुई चीज कोई आदमी खावे तो उससे वजू टूट जाता है या बाकी रहता है। शुरू इस्लाम में ये हुक्म था कि उससे वजू टूट जाता है। आज भी हदीस के जखीरे में ये रिवायतें मौजूद हैं, लेकिन कोई भी इमाम इस पर अमल का कायल, सब ये कहते हैं वो पहले था, बाद में ये हुक्म ख़त्म हो गया, अब तो ये है कि कोई आदमी आग पर पकी हुई चीज़ खाएगा तो उससे दोबारा वजू करने की ज़रूरत नहीं, वजू टूटा नहीं। अब वैसे कोई आदमी यूँ कहे अरे भाई ये सही हदीस है, बुखारी शरीफ में है, और तुम ना कहे तो वजू नहीं टूटेगा, है बुखारी शरीफ में, लेकिन हम यूँ कहेंगे वो दूसरी हदीसों से मालूम होता है कि ये पहले का भी हिस्सा है। तो बहुत सी मरतबा एक हदीस अपनी सनद के एतबार से क्या होती है, एकदम सही, लेकिन जाहिर है वो उसके ऊपर अमल पहले था अब नहीं रहा। ऐसे और बहुत सारे नमूने हैं हदीस के अंदर, और या फिर यह है कि दोनों तरह के अमल थे हुजूर के, किसी इमाम ने ये इख्तियार किया किसी ने ये, जैसे नमाज में, नमाज के अंदर रफे यदैन हाथ उठाते हैं, सवाफे हैं और भी बात हैं जो हाथ उठाते हैं, रुकू में जाने से पहले अल्लाह अकबर कहकर रुकू में जाएंगे, उससे पहले हाथ उठाएंगे, रुकू से उठकर भी हाथ उठाएंगे। तो ये जो रफे यदैन है, तो रफे यदैन के मुतालिक क्या है, इमाम शाफी और इमाम अहमद कहते हैं कि भाई अभी भी उस पर अमल है, और अफजल इनके नज़दीक यही है। इमाम अबू हनीफा और इमाम मालिक कहते हैं कि भाई अमल तो कर सकते हैं, ना नहीं है, लेकिन अफजल ये है कि इस पर अमल न करें। ये इख्तिलाफ काय का है, अफजल होने न होने का, इस पर कोई इतना झगड़ा करने की भी जरूरत, कोई करता है तो करे, नहीं करता है तो उससे भी झगड़ो में, सीधी बात। आमीन, आमीन कहनी तो है, आमीन के कहने में किसी को कोई इख्तिलाफ नहीं है, सब कहते हैं आमीन कहेंगे, लेकिन ये आमीन जोर से कहने की है या आहिस्ता कहने की है, ये दोनों बातें। तो इमाम अबू हनीफा कहते हैं आहिस्ता कहना अफजल है, बेहतर है। इमाम शाफी कहते हैं जोर से कहना अफजल है। अब ये हाथ बांधना, तो अहनाब कहते हैं नाप के नीचे बांधेंगे, शवाफे ऊपर बांधेंगे, और मालिक या तो कहते हैं बांधने की ज़रूरत नहीं, ऐसे खुले छोड़ दो, जो हज में जाते हैं वो देखते हैं मालिकिया का मसला। तो ये सब क्या है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से हर तरीके से चीज़ें साबित हैं, हदीसों में आई हैं, तो किसी अल्लाह ताला को ये मंजूर था। बात चीज़ें तो वह जो बाद में ख़त्म ही हो गई उस पर, ऐसे मसाइल में तो किसी इमाम का इख्तिलाफ नहीं है, लेकिन बाद में जिस पर ये मनसूख, मनसूख यानी ख़त्म होना, वो अगर साफ तौर पर मनसूख का नहीं है तो कोई इमाम ये लिए, ये तो अल्लाह की हिकमत है कि अपने नबी के अफ़ाल को अल्लाह ने इस तरह ऐसा महफूज रखा, अल्लाह के नज़दीक हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ये आमाल ऐसे नहीं थे कि वो सब नऊज़ु बिल्लाह ऐसे ही डाल दिया जाए रद्दी की टोकरी में, फलाने इमाम ने ये दिया फलाने इमाम ने, दोनों पर अमल हो रहा, एक हिकमत है उसके अंदर। और भी इस तरह दोबारा कहने का मतलब ये है कि ये अहादीस के अंदर भी ये सारी चीज़ें। अब एक मसला है कि दोनों तरह की हदीसें आई हैं, सहाबा में भी इस मसले में क्या था इख्तिलाफ, कोई सहाबी ये कहता है कोई सहाबी ये कहता है, इमाम के पीछे किरात करनी चाहिए या नहीं करनी चाहिए, ये मसला आप मौत्ता इमाम मालिक उठा करके देख लीजिए। बात सहाबा तो यहाँ तक कहते हैं जो इमाम के पीछे किरात करते हैं उसके मुँह में अंगारा, मुँह में अंगारा, मौत्ता इमाम मालिक जिसमें सब कुछ सही है, जैसे बुखारी, बल्कि बुखारी शरीफ के तरतीब में आने से पहले सबसे ज़्यादा सही किताब कौन सी थी, मौत्ता इमाम मालिक, अहले इल्म जानते हैं, जिसमें आसार सहाबा के, बहुत सारे सहाबा के आसार हैं, तो साफ कहते हैं कि ये, और फिर भी या इमाम शाफी कहते हैं ना इमाम के विषय आपको किरात करना क्या है ज़रूरी। तो मैं यूँ कहता हूँ कि ये सारी चीज़ें हैं, हम अपनी लाइनी की वजह से या इन सारी चीज़ों से नावाकफियत की वजह से किसी पर ज़बान खोलने की हमें इजाज़त नहीं है। जो आप अमल कर रहे हैं, अगर आपको वो ये नहीं है कोई, हम कोई जबरा नहीं है, قدیم زمانے سے یہ چاروں مسلک چلے آ رہے ہیں اور چاروں کو حق قرار دیا گیا ہے. کوئی نہ کسی نے کسی پر اعتراض نہیں کیا, سب ایک دوسرے کا احترام بجا کر کے ان مسالک پر عمل کرتے چلے آئے ہیں. کوئی کہے گا کہ نہیں دیکھو نا عباسی خلفاء کے آخری زمانے میں یہ حنفی شافی کے اختلاف کی وجہ سے بڑی لڑائیاں ہوئی. وہ لڑائیاں مسئلے کی نہیں تھیں, وہ لڑائیاں عہدے کی تھیں. سمجھا کہ نہیں بھائی, جب عہدے کی بات آتی ہے نا تو اس میں لوگ اپنی اغراض کے لیے مسئلوں کو بھی کیا کر دیتے ہیں, گسار دیتے ہیں. اس لیے صحیح بات تو یہ کہنے کا حاصل یہ ہے کہ یہ قرآن, یہ حدیث, یہ فقہ, یہ ساری چیزیں. اب قرآن میں ایک لفظ آیا, حدیث میں ایک بات آئی, کسی امام نے بعض مرتبہ تو سب اس کو عمل کے لیے لیتے ہیں, وہاں تو کوئی اختلاف نہیں ہوتا. بعد میں بعض مرتبہ ایسا ہوتا ہے فلانی فلانی امام نے لی, فلانی فلانی امام نے, اس کی وجہ سے اس مسئلے میں فلاں امام یہ کہتے ہیں فلاں امام یہ کہتے ہیں. اس آپس کے اختلاف کو نعوذ باللہ شریعت کے اوپر اعتراض کا ذریعہ مت سمجھو. بعض لوگ یوں سمجھتے ہیں کہ بھائی یہ دین حق ہے تو یہ اختلاف کا ہے کا, بلکہ حضور کا ارشاد ہے اختلاف و امتی رحمت, میری امت کا اختلاف کیا ہے. ایک معاملہ ایسا ہو جس میں دونوں پہلو ہیں تو بڑی آسانی ہو گئی, وہ بھی آ کے یہ بھی آ کے آپ وہ بھی اختیار کیجیے, کوئی بھی ایک اختیار کر سکتے, امت کے لیے آسانی. تو بہرحال لیکن یہ ہے کہ ائمہ کے چاروں امام, حالانکہ ان کے زمانے میں اور بھی امام تھے اور وہ بھی اونچے درجے کے تھے, انہوں نے بھی بہت سے مسائل کو اس طرح قرآن, لیکن وہ تھے جنہوں نے پوری شریعت کے مسائل کو قانونی شکل میں ترتیب دے پائے نہیں. یہ چار ایسے ہیں جنہوں نے پوری شریعت کے مسائل کو ترتیب دی. لہٰذا ایک آدمی پوری شریعت پر عمل کرنا چاہے تو چاہے امام ابو حنیفہ کے اس کو اختیار کر, یہ امام ابو حنیفہ کی شریعت نہیں ہے, اس کی ہے اللہ کا حکم ہے قرآن ہے. اس کو ان کی انہوں نے فقط اس کی اپنی طرف سے کیا کی, وضاحت کی. جیسے میں نے کہا کہ بھائی کسی ہائی کورٹ کا جج بندھارن کے کسی لفظ کے متعلق کوئی فیصلہ کرے تو وہ اس کا یہ نہیں ہے, وہ تو بندھارن ہی یہ ہے, اس نے وضاحت کی, اس کا وہ اپنی جگ سے کوئی حکم جاری نہیں کر رہا, کوئی فیصلہ نہیں, فیصلہ حکم تو وہی ہے. البتہ دو باتیں تھیں اس نے ایک کو اس میں سے نکی کر دیا. تو بہرحال کہنے کا مطلب یہ ہے کہ یہ چاروں ائمہ کے جو مذاہب ہیں ان میں چار ساری پوری شریعت اے ٹو زیڈ, آدمی کی پوری زندگی کے تمام احکام اس کے اندر موجود ہیں. اس لیے ان چاروں کے متعلق اسی زمانے سے لوگوں کا کہنا یہ آیا کہ بھائی آپ جو ہے ان میں سے آپ کو اختیار ہے, چاہے حنفی مسلک کو اختیار کرتے ہوئے, یعنی گویا شریعت ہوئی. اب بعض لوگ پوچھتے ہیں, سوال کرتے ہیں کہ آپ حنفی ہیں یا مسلمان ہیں, تو یہ تو ایسا ہی ہوا جیسے میں آپ کو پوچھوں آپ گجراتی ہیں کہ ہندوستانی ہیں. بھائی گجراتی تو ہندوستانی ہی کے اندر سے ایک یہ ہے, یوں کہہ سکتے ہیں آپ گجراتی ہیں کہ مراٹھی ہیں, لیکن گجراتی ہیں کہ ہندوستانی ہیں نہیں, ہندوستان کا ایک حصہ ہے. ایسے ہی یہ حنفی شافی یہ کوئی الگ شریعتیں نہیں ہیں, بلکہ یہ قرآن حدیث سے نکلے ہوئے احکام ہیں, اور وہ سب آپ ان کی تفصیلی کتابیں اگر آج پڑھ کر کے دیکھیں نا تو یہ تو جو لوگ بیچارے پڑھے ہوئے نہیں ہیں وہ نہیں جانتے, ان کی سمجھ میں نہیں آتا. تو یہ سب چاروں ان کو کیا کرا دیا گیا ہے. کوئی آدمی اگر آپ کو حنفی مسلک تو شافی کے اوپر, لیکن تھوڑا یہاں سے لیا نا تھوڑا وہاں سے لیا, اس کی اجازت نہیں ہے. کیونکہ اگر ایسی اجازت دی جائے گی تو ہر مسلک میں کسی مسئلے میں ایک بات میں آسانی ہے دوسرے بات میں کیا ہے, ذرا مشکل جواب ہے. میں مثال دوں, جیسے کہ دیکھو حنفیہ کے نزدیک احناف کے نزدیک اگر کسی کے بدن میں سے خون نکلے تو اس سے وضو ٹوٹ جاتا ہے, امام شافعی کے نزدیک نہیں ٹوٹتا. یہ ہوا. اچھا ایک مسئلہ تو یہ ہوا, امام شافعی کے نزدیک کوئی آدمی اگر اپنی شرمگاہ کو پکڑ لے بغیر حائل کے, یعنی پردے کے بغیر ہی سیدھا, یا اپنی عورت کے اوپر ہاتھ رکھ دے اس کو چھو لے, تو وضو ٹوٹ جائے گا. امام ابو حنیفہ کے نزدیک ٹوٹے گا. ہر ایک کی دلیلیں ہیں, حدیثوں میں ہیں, ہر ایک نے, کسی نے بھی کوئی بات اپنی جیب سے نہیں کہی. اب ایک آدمی کو ہم اجازت دیں کہ بھائی ہر ایک میں سے جو پسند آوے لے لو, تو اب اس کا ایک آدمی نے وضو کیا, خون نکلا, اس کو کوئی کہتا ہے حنفی کے وضو کر لے, تو وہ جواب میں کیا کہتا, نہیں میں تو امام شافعی کی بات پر عمل کرتا ہوں, مجھے وضو نہیں کرنا, میرا وضو نہیں ٹوٹا. ٹھیک ہے بھائی چلو, ٹھیک, خاموش ہو گئے. ابھی اسی وہی وضو بات ہے, اور اس نے اپنی عورت کو چھوا یا اپنی شرمگاہ کو چھوا, شافی مفتی نے کہا کہ وضو کر لو, وہ کہتا ہے میں تو امام ابو حنیفہ کے مسلک پر عمل کرتا ہوں, میرا وضو نہیں ٹوٹا. اب اسی وضو میں خون بھی نکلا تھا, اس مسئلے میں اس نے عمل کیا شافی, امام شافی کے بات پر, اور اسی وضو میں اس نے جو ہے اپنی عورت کو چھویا تھا یا اپنی شرمگاہ کو چھویا تھا, اس میں عمل کیا امام ابو حنیفہ کی بات پر. اب اسی کی اب نماز پڑھ رہا ہے, اب اس نماز کے متعلق حنفی مفتی سے پوچھے گا کوئی کہ اس کی نماز ہوئی کہ نہیں, تو کیا کہے گا, نہیں ہوئی. شافی مفتی سے پوچھے گا تو کیا کہے گا, نہیں ہوئی. اور یہ حضرت اپنے ذہن سے یہ سمجھ رہے ہیں کہ میں نے اس مسئلے میں امام ابو حنیفہ کی بات پر عمل کیا, اس میں امام شافی کی بات پر, وہ یوں سمجھ رہے ہیں. گویا خواجہ پندارت, وہ فارسی کا ہے شعر ہے, خواجہ پندارت کے دار الحاصل حاصل خواجہ بجز پندار نے, یہ حضور سمجھ حضرت سمجھ رہے ہیں کہ میرے پاس میری اس میں کچھ ہے, ہے کمال, اور ان کا کمال سوائے اپنی سمجھ کے اور کچھ نہیں ہے. سمجھنا ہے کہ نہیں, تو اسی لیے کہا کہ بھائی دیکھو, آپ کو اگر یہ اختیار کرنا ہے تو پورے حنفی بن جاؤ, یا پورے مالکی, یا پورے. اگر کسی مسئلے میں آپ کہیں گے کہ نہیں بھائی, جیسے یہ عورتوں کے مسئلے میں بات نہ مالک کے کو, کسی مسئلے میں اگر کوئی دشواری پیش آئی اور اس کی وجہ, تو اس طرح میں تمام اہل علم اور معتبر اہل علم اور وہ اللہ سے ڈرنے والے, اپنی جواب دہی کا ان کو احساس ہے, بان ہے, اور وہ مل کر کے یہ طے کریں کہ اس مسئلے میں گویا امام ابو حنیفہ کے قول کو ہم چھوڑ کر کے امام مالک کے قول کو, تو پھر عمل کرو. بات سمجھنا ہی کہ نہیں, تو یہ ایک چیز ہے, یہ بنیادی چیزیں ہیں. یعنی گویا ابھی یہ مسئلہ میں نے طلاق کا شروع نہیں کیا, اس سے پہلے درمیان میں کچھ آپ کو اس مسئلے کے درمیان میں یہ سب چیزیں آپ کے ذہن میں رہنی چاہیے, اس کے بعد اب آگے میں طلاق کے مسئلے کو چھیڑتا ہوں. ہمارے ایک بھائی نے ہماری مجلس میں شریک تھے, موجود ہیں یہاں, پوچھا تھا طلاق کا طریقہ کیا ہے قرآن اور حدیث کے مطابق. ایک بات یاد رہے, قرآن میں طلاق دینے سے متعلق دو جگہ پر ہیں, ایک تو سورہ طلاق میں ہے, یا ایھا النبی اذا طلقتم النساء فطلقوهن لعدتهن, ایک سورہ بقرہ میں ہے, الطلاق مرتان فامساکم بمعروف او تسریح بإحسان. اب یہ طلاق کا طریقہ بتانے سے پہلے میں آپ کو اسلام کا نظریہ, اسلام طلاق کے سلسلے میں کیا چاہتا ہے یہ بتاؤں. اسلام بنیادی طور پر یہ چاہتا ہے کہ جب دو فرد میں, یعنی ایک مرد اور عورت کے درمیان نکاح کے ذریعے سے ایک رشتہ قائم ہوا, تو یہ رشتہ ایسا نہیں ہے, کوئی کھیل تماشا نہیں ہے کہ اس کو آج قائم کیا اور دس ایک مہینے کے بعد آپ اس کو کیا کر دیں, توڑ دیں. نہیں, یہ تو ہر آدمی جانتا ہے, جب بھی نکاح کیا جاتا ہے تو عام طور پر دونوں نکاح کرنے والوں کی نیت یہی ہوتی ہے کہ ہم اس گویا ہمارے یہ کیا کہتے ہیں اگریمنٹ, ایک طرح کا معاہدہ, ہم اس رشتے کو زندگی کی آخری سانس تک کیا کریں گے, نبھائیں گے. کوئی دیکھ کبھی سنا کسی میں جو ایسا سمجھ کے کرتا ہے وہ حقیقت میں شریعت کے نکاح کے رشتے کی وہ سمجھتا ہی نہیں, یا کھیل تماشا کر رہا ہے. ایسوں کو ذواقون اور ذواقات یعنی مزہ لینے والے مرد اور مزہ لینے والی عورتیں ہیں، جن کے دل و دماغ میں یہ ہے کہ ابھی نکاح کر لو، ایک مہینے کے بعد کیا کر دیں گے، طلاق دے دیں گے، پانچ دن کے بعد طلاق دے دیں گے، ایک دن کے بعد طلاق دے دیں گے، اس کو ناپسند کیا گیا. میں ابھی بتاؤں گا وہ روایتیں آپ کو. اس لیے اسلام تو یہ چاہتا ہے کہ کوئی رشتہ نکاح کا جب قائم کیا جائے تو وہ ہمیشہ زندگی کے آخری سانس تک دونوں میں کیا رہنا چاہیے، اسی لیے نکاح کیا جاتا ہے. اور اسی لیے اسلام چاہتا ہے کہ بھائی نکاح کرنے سے پہلے خوب ٹھوک بجا لو، تاکہ بعد میں کسی معمولی جو ہے پھر و بداش اور معمولی غفلت کی وجہ سے اس بڑے رشتے کو توڑنے کی نوبت نہ آئے. چنانچہ حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی آدمی جب کسی لڑکی کے ساتھ نکاح کرنا چاہے تو ذرا اس کو ایک نظر دیکھ لے، تاکہ اس کا جو یہ پسند ہے. اس لیے کہ بہت سی مرتبہ ایسا ہوتا ہے نکاح ہوا اور تھوڑی مدت کے بعد لڑکے نے طلاق دے دی، پوچھا بھائی تم نے طلاق کیوں دی، آئے چھوکری میں نے پسند نہ آتی. ارے اللہ کے بندے، اگر ایسا ہی تھا تو نکاح کائے کو کی؟ شریعت تو یوں کہتی ہے کہ نکاح سے پہلے دیکھ لو، پسند ہو تو کرو نکاح، تاکہ کل کو یہ کہنے کا منہ نہ رہے کہ پسند نہیں تھی اس لیے میں نے طلاق دے دی. گویا یہ راستہ پہلے ہی بند کرنا، شریعت بند کرنا چاہتی. ناپسندیدگی کی وجہ سے جو طلاقیں ہوتی ہیں دنیا میں، شریعت نے اس کا راستہ یہ کہہ کر پہلے ہی سے بند کر دیا کہ بھائی آپ نکاح کرنا چاہتے ہیں تو اس لڑکی کو ایک نظر دیکھ لیں. صحابہ کو حضور نے کہا، اور صحابہ نے، بڑے بڑے صحابہ نے، حضرت عمر بن عاص رضی اللہ تعالیٰ عنہ، بڑے جلیل القدر صحابی، ایک انصاری عورت سے نکاح کا پیغام دیا تو ہم نکاح کرنا چاہتے تھے تو اس کو باقاعدہ دیکھنے کے لیے ایک راستے میں چھپ کر بیٹھ گئے، وہاں سے گزر گئی. اب دیکھنے کا یہ طریقہ جو ہمارے یہاں اختیار کیا گیا ہے، لڑکی کو جو ہے نا خوب بناؤ سنگار کر کے، وہ میاں دلہن جن کا جو امیدوار ہیں وہ گھر آتے ہیں، کمرے میں بٹھایا جاتا ہے اور لڑکی گلاس میں لے کر کے اس کے پاس جاتی ہے. یہ طریقہ شریعت نے نہیں بتایا. حضرت ہمارے بزرگوں میں احسن الفتاوی، فتاوی کی بڑی کتاب ہے، حضرت مفتی رشید احمد صاحب لدھیانوی جی، وہ تو اس کے اوپر بہت سخت انہوں نے جو ہے تنقید کی ہے اس طریقے کے اوپر، کہ یہ کوئی گھوڑا اور یہ چیز تھوڑی ہے جو اس کو سامنے لایا جائے اور پسند کیا جائے. نہیں، اب اس طرح لایا اور لڑکے نے کیا کر دیا، اس طرح وہ بیچاری گئی نا، لڑکے نے کہا مجھے پسند نہیں، دوسرے نے دوسرے کو کہا اس طرح ناپسند کی، تو آخر بتلاؤ اس لڑکی کے دل پر کیا گزرے گی. وہ تو پہلے ہی کے فیصلے سے جو ہے جب اس کو پتا چلے گا کہ مجھے ریجیکٹ کر دیا گیا تو اس کا دل ٹکڑے ہو جائے گا، بڑا نازک دل ہے. اسلام تو یوں کہتا ہے کہ دیکھنے کا عمل بھی ایسے طریقے سے اختیار کیا جائے کہ عورت کو پتا نہ چلے، تاکہ اگر اس کو ناپسند ہے تو اس کو یہ پتہ ہی نہ ہو کہ مجھے ناپسند کیا گیا، اور اس کے نتیجے میں اس کا جو دل ٹوٹتا ہے اور جو ہے نفسیاتی مانسک اعتبار سے اس پر جو ریئیکشن ہوتا ہے اس کی نوبت نہ آئے. اور آج کل تو جو ایک بیچاری ایک ایک لڑکی کو اس کا یہ دلہا یہ مہندہ آیا وہاں دوسرا آیا، چار چار پانچ پانچ ریجیکٹ کر دیتے ہیں، تو وہ لڑکی جو ہے نا گھر میں منہ چھپا کر روتی ہے، ماں باپ کے لیے درد سر بن جاتی ہے، اور بننا بھی چاہیے. یہ طریقہ شریعت نے اجازت نہیں دی، یہ طریقہ اس طرح دیکھنے والا. تو آپ کو دیکھنا ہے تو پیغام دینے سے پہلے، کب، یہ بھی نہیں کہ پیغام دینے کے بعد، پیغام دینے کے بعد چپکے سے بھی دیکھیں گے اور بعد میں نہ کہہ دیں گے تو پھر وہ بھی وہی بات ہو، اس کو نفسیاتی طور پر جو ہے نا وہ مانسک طور پر اس کے اوپر اثر پڑے گا. شریعت تو آدمی کے عزت نفس کا اتنا زیادہ لحاظ کرتی ہے، چاہے وہ عورت ہو یا مرد ہو، کہ ذرا برابر بھی اس پر آنچ نہیں آنی چاہیے. اور ہم لوگوں نے یہ جو طریقے اختیار کر، कोई अब गैर मुस्लिम देखेगा, क्योंकि ये गैर मुस्लिमों में ये वबा पहले चली थी, अब मुसलमानों में आई, लेकिन मुसलमानों ने ये सोचा नहीं कि हमें हमारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो बतलाया वो तरीका क्या है। खैर, तो मैं तो ये कहने जा रहा था कि जिन निकाहों के अंदर जुदाई की नौबत आती है इस बुनियाद पर के पसंद नहीं है, क्या है बस, तो शरीयत पहले से कहती है आप देख लो चुपके से, ताकि इस बुनियाद पर जुदाई की नौबत ना आवे। गोया शरीयत इस रास्ते को, इस छींडे को बंद करना चाहती है, इसकी बुनियाद पर जुदाई ना हो। देख लिया था पसंद नहीं था तो निकाह ही नहीं किया कि तलाक के देने की जरूरत पेश आ गई। दूसरी बात, नंबर एक ये हुआ। दूसरा नंबर ये है कि भाई अगर कभी हो गया निकाह, औरत की कोई बात नापसंद है शौहर को और उसकी वजह से उसके दिल में बेचैनी है, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, बुखारी शरीफ की रिवायत है, ला यफ़रिक मोमिनुन मोमिनतन, ला यफ़रिक मोमिनुन मोमिनतन इन सखत मिनहा खुल्कन रज़िया मिनहा आखर। कोई मुसलमान यानी मर्द शौहर अपनी बीवी से दिल में ना अदावत और दुश्मनावट न रखे, दिल के अंदर अगर उसकी कोई किस बुनियाद पर उसकी फुला बात नापसंद है, अगर उसकी एक बात नापसंद है तो दूसरी बात क्या होगी, पसंद भी तो होगी। और एक बात तो तय है भाई, क्या दुनिया में एक आदमी भी आप ऐसा नहीं बता सकते जिसके मुतालिक यूं कहें कि इसमें कोई बात ऐसी नहीं जो काबिले एतराज़ हो। हर एक के अंदर कुछ बातें अच्छी हैं, कुछ बातें क्या हैं एतराज़। आप दुनिया के अंदर भी पार्टनरशिप करते हैं, तिजारत करते हैं, किसी के साथ कोई कुछ ये करते हैं, मिल करके कोई काम करते हैं, तो वहाँ पर भी क्या होता है, वहाँ आपने किसी को मुलाजिम रखा, नौकर रखा, तो ऐसा नहीं कि नौकर में सब खूबियाँ ही खूबियाँ हैं, उसमें कुछ भी कमी भी होगी, आपके पार्टनर के अंदर कोई ऐप भी होगा, लेकिन आप उस वक्त क्या करेंगे, देखेंगे भाई ये ऐप है, ये एक ऐप है और ये तीन उसके अंदर कमाल हैं, मैं इसके इन तीन कमालात से अगर फ़ायदा उठाना चाहता हूँ तो मेरे लिए ज़रूरी है कि इस ऐप से मैं अपनी आँखें क्या कर लूँ, बंद कर लूँ। गोया मुझे शरीयत ये तरीक़ा बतला दी। हाँ, ऐप ज़्यादा हैं, खूबियाँ कम हैं, बाद मरतबा खूबी एक ही है बुराई, लेकिन वो एक खूबी ऐसी होती है जो सौ बुराइयों पर क्या होती है, बारी होती है। हज़रत थानवी रहमतुल्लाह अलैह ने एक बुज़ुर्ग का किस्सा बयान किया, उनकी बीवी बहुत झगड़ालू थी, वो बात होता है जैसे कि हवा से लड़ते हैं, तो वो जो है उन बुजुर्गों को बात बात पर ये, बल्कि उनके जो मुरीदाते थे उनको भी, जैसे बहुत से बुजुर्गों के वाकया थे, वो बेचारे अकीदत में आते हैं और वो मौजूद नहीं है, वो बीवी से वास्ता पड़ता है, काहे को आया वो हजरत, अरे तेरा हजरत रहने दे, मैं खूब जानती हूँ हजरत का क्या है, वो बेचारा सोचता है कि ये हजरत के तो सारी दुनिया में डंका बज रहा है, ये ऐसा कहती है। हजरत अबुल हसन खिरकानी रहमतुल्लाह अलैह बहुत बड़े बुजुर्ग गुजरे, एक आदमी ने उनकी खूबियाँ कमालात सुने, तो ये मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह ने ये वाक़या लिखा है अपनी मसनवी के अंदर। तो एक आदमी हजरत के कमालात और करामतें सुनी थी, तो उनकी मुलाकात के लिए उनके घर पर आया, वो उस वक्त जंगल में गए हुए थे लकड़ियाँ चुनने के लिए घर की ज़रूरत के वास्ते, वो घर पर बेगम साहिबा थी, वो आने वाले ने बेचारे ने उन्हीं को पूछ लिया, बस वो तो मुंतजिर ही थी, बस वो फराफर उसने जो है फायरिंग चालू कर दी और कहता है ऐसा है वैसा, और वो बेचारा जो है एकदम मायूस हो गया कि मैं तो हजरत की खूबियाँ सुनकर इतने दूर से आया था, अब ये ऐसी बात है। किसी ने कहा इनकी बातें सुनकर परेशान होने की ज़रूरत नहीं, हजरत वहीं है जंगल में गए, वहीं जाके मिल लो। अब ये जब जंगल में पहुंचा तो देखा कि शेख अबुल हसन खरकानी जो हैं शेर पर सवार है और जो लकड़ियां काटी थी ना उसका भाड़ा सामने रखा हुआ है और हाथ में कोड़े के तौर पर सांप पकड़ा हुआ है, जिंदा सांप वो कोड़े के तौर पर। अरे वो आदमी तो ये मंजर देखकर ही हफ्ता ही गया, तो ये क्या बात। बहुत दिल में सोचने लगा, यार बेगम साहिबा तो यूं कहती थी ना, हजरत का तो ये हाल। अल्लाह ने उनके ऊपर इसकी दिल की कैफियत खोल दी, कोई गैब नहीं जानते थे, कोई भी गैब नहीं जानता अल्लाह के अलावा, लेकिन कभी अल्लाह ताला किसी का हाल खोल देते हैं किसी के ऊपर, तो बता दे तो खोल दिया। तो हजरत शेख अबुल हसन खरकानी ने कहा, अरे अल्लाह के बंदे, अगर मैं उस औरत का बोझ न उठाता, यानी उसकी बदअखलाकी को अगर मैं बर्दाश्त न करता, तो ये शेर मेरा बोझ न उठाता। ये तो खैर मैं कह क्यों जा रहा हूँ कि कभी ऐसा भी होता है कि एक खूबी, एक बुजुर्ग थे, बात उसी की चल रही थी, उनकी बीवी बहुत जग जग करती रहती थी, तो किसी ने कहा, हजरत क्या ये रोज़ाना ऐसा करते, तलाक दे दो ना। उन बुजुर्ग ने कहा, भाई तलाक देना तो बहुत आसान है, लेकिन इसके अंदर एक खूबी ऐसी है कि मैं उसकी वजह से उसको तलाक दे सकता। इसका क्या खूबी है कि अगर मुझे हुकूमत का सिपाही आकर गिरफ्तार करके ले जाए और 50 साल मुझे जेल में रखे, तो मैं इसको जिस हालत में अपने घर में छोड़कर जाऊंगा, आऊंगा तो वो उसी हालत में होगी। यानी ऐसी पाक दामन और वफादार है, वह इसकी इस वफादारी के मुकाबले में ये रोजमर्रा की उसकी जग जग को मैं क्या करता हूँ। कभी कोई एक खूबी भी ऐसी होती है कि जिसकी वजह से 100 बुराइयों को भी क्या कर लिया जाता है, बर्दाश्त। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई, एक कोई शौहर अपनी बीवी से दिल में जो है बुग्ज और अदावत न रखे, उसकी कोई बात नापसंद होगी तो दूसरी बात पसंद आएगी। ये दरअसल हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी के गुजारने का एक उसूल बतलाया कि भाई देखो, दुनिया में कोई भी आदमी ऐसा नहीं है जिसमें खूबियाँ ही खूबियाँ हों, हर एक में खूबियाँ भी होती हैं और कमजोरियाँ और नुक्स भी होता है। इसलिए जब समझदार आदमी की का काम यह है कि वो मुवाजना करे किसमें खूबियों में और वो कमियों में, अगर खूबियाँ गालिब हैं तो वो जो उसकी कमजोरियाँ हैं उसको क्या कर ले, बर्दाश्त कर ले। और ये तो करना ही पड़ेगा, खुदा ना खास्ता। मैं मिसाल देता हूँ कि अगर खुद मैंने अपने फतावा में भी एक जगह ये चीज़ मजमून लिखा है कि अगर मान लीजिए कि अगर किसी आदमी ने अपनी औरत के एक नुक्स की वजह से उसको, हालांकि खूबियाँ बहुत थी, लेकिन उस नुक्स की वजह से क्या दे दी, उसको तलाक दे दी, अब दूसरी लाएगा। पहली बात के इस ज़माने में एक को तलाक देने के बाद दूसरी लाना, पूछो उन लोगों से जिन्होंने तलाकें दी हैं, वो पैसों के ढेर रख देते हैं तो भी आसानी से दूसरी मिलती नहीं है, और मर्जी के मुताबिक तो मिलती भी नहीं, समझाएगा नहीं। और दूसरी अगर मिल भी गई तो अब जाहिर ये दूसरी आई है वो भी तो दूध से धुली हुई नहीं है ना, उसके अंदर भी तो क्या होगा, कुछ ना कुछ ये होगा ना ऐप। अब अगर वो इसके इस ऐप की वजह से इसको भी चलती कर दे तो तीसरी मिलेगी उसको नहीं, वो सोचेगा कि यार एक के बाद ये तो बड़ी मुश्किल से मिली, अब अगर इसको चलता कर दूंगा तो पता नहीं तीसरी मुझे मिलती भी है कि नहीं मिलती, रहने दो ना चला लो। तब भैया भाई तू चला लो वाली बात, अगर ये चला लो आज तेरी हम खोपड़ी में आया तो पहले दिन इस पर अमल करता ना, तो वो पहले वाली को भी तलाक देने की नौबत ना आई ना आती। वो फारसी का जुमला है, आंचे कुनद दाना कुनद ना दान, लेक बाजत खराब ये विश्यार। अकलमन आदमी जो करता है, जो पगला लेता है, बेवकूफ़ भी वही करता है, लेकिन बेवकूफ़ वो कब करता है, बहुत कुछ बिगाड़ आने के बाद। तो बहुत कुछ बिगाड़ के बाद अगर ये खोपड़ी में आया तो क्या काम का भाई। इसलिए हमें तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि भाई अगर उसकी कोई बात ना पसंद है तो दूसरी बात आपको पसंद होगी, उसको आप चला दो, यही तरीका है। और दुनिया के अंदर कोई भी चीज़ ऐसी नहीं कि उसमें कोई ऐब नहीं। हज़रत मुफ्ती तकी साहब उस्मानी दामत बरकातहू ने अंग्रेज़ी की एक कहावत जिक्र की है, मुझे तो अंग्रेज़ी आती नहीं, एक लफ्ज़ भी नहीं आता, उसका खुलासा उन्होंने ये बयान किया है कि भाई जो घड़ी बंद पड़ी है, गंद घड़ी, बिगड़ी हुई घड़ी, वो भी 24 घंटे में 2 मरतबा सही टाइम देती है, है ना? यानी बिगड़ी हुई घड़ी मान लीजिए कि 10 बजे पर आकर बिगड़ गई है, तो 24 घंटे में 2 मरतबा 10 बजते हैं ना, दिन में भी बजते हैं, और तो जब दिन में 10 बजेंगे तो दूसरी घड़ियां सही टाइम, ये भी सही बता, और रात के अंदर जब 10 बजेंगे तो दूसरी घड़ियां जब सही टाइम बता रही, ये भी बताएगी। इसका मतलब कहने का क्या है कि दुनिया में कोई भी चीज बिल्कुल बेकार मत समझो। खैर, ये तो दूसरा पॉइंट था जो मैंने जिक्र किया। इस्लाम ये कहता है कि अगर किसी उसकी किसी बात पर नाराजगी है तो मान उसकी बुनियाद पर उसके साथ ये फैसला मत करो, उसकी दूसरी खूबियों को देखो। ये नंबर 2 हुआ। तीसरा नंबर, अगर औरत के साथ कोई मामला ठीक नहीं है तो तीसरे नंबर पर कुरान में है, वल्लाती तखाफून नुशूज़हुन्न फ़ैज़ूहुन्न वहजुरूहुन्न फ़िल मदाजी वद्रिबूहुन्न, कि वो औरतें जिनकी तरफ से तुमको अंदेशा है कि वो तुम्हारी क्या करेगी, नाफरमानी करती हैं, बातें नहीं मानती, जो है आपके खिलाफ बगावत पर आमादा है, तो उनका एक इलाज ये तीसरा पॉइंट, तीसरा दर्जा तबक्का, ये तीसरा स्टेप है कि भाई उसको नसीहत करो, फैजू हन्न, क्या करो, नसीहत करो, नसीहत से समझाओ, मोहब्बत से, हमदर्दी से, बहुत सी मरतबा मोहब्बत से कही हुई बात सामने वाले के ऊपर क्या कर जाती है, अज दिल खैजत बर दिल रेजत, फारसी का मकोला है कि दिल से उठती है जो बात दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकते परवाज मगर रखती है, तो गोया असर तो होगा, ऐसा नहीं। कुरान कहता है फज़क्किर फ़इन्न ज़िक्रा तन्फ़उल मोमिनीन, ये नबी आप नसीहत कीजिए, ये नसीहत ईमान वालों को फ़ायदा पहुँचाए। कैसा ही जो है ना सख्त दिल क्यों ना हो, बार बार जब मोहब्बत के साथ हमदर्द, नीयत सही होनी चाहिए, मगर हमदर्दी से सही नीयत से अगर नसीहत करेंगे तो वो असर होगा। फ़ैज़ूहुन्न, कुरान कहते हैं नसीहत करो, ये नसीहत वाला तबक्का स्टेप कितने हैं जो इसका एहतमाम करते हैं, अपनी बीवियों को इस तरह नसीहत करके मोहब्बत से समझाने की कोशिश करते हैं, ये तीसरा स्टेप। आगे अगर इन नसीहतों के बाद भी वो मानने का नाम नहीं लेती तो वह जुरूहुन्न फिल मदाज, बिस्तर में अलग कर दो। अलग कर दो का मतलब ये है कि भाई अब हदीस कुरान की तफसीर करने वाले मुफस्सिरीन ने लिखा है, अलग यानी तुम अपना मुंह अलग कर लो, वो उधर है तो आपका मुंह इधर, उसका मुंह मगरिब में है तो आपका मशरिक में, या बिस्तर अलग कर दो, आप अपना अलग बिस्तर बिछा कर सो जाओ। वाकया ये है कि ये तदबीर इतनी कारगर है और ऐसी मौसिर है कि अगर आप बीवी के साथ इसको अपनाएं ना, कैसी नाफरमान बीवी हो उसके दिल में भी शौहर की मोहब्बत होती है, जब शौहर ये तरीका अपनाता है तो उससे रहा नहीं जा सकता, बेचैन हो जाएगी। लेकिन चूंकि इस तदबीर को इख्तियार करने में हमें खुद भी तो कुछ कुर्बानी देनी पड़ेगी ना, ज़रा उससे अलग सोना पड़ेगा, और ये हजरत ऐसे हैं कि बगैर पहलू में लिए हुए नींद ही नहीं आती, ये बात बनने वाली नहीं। इसलिए भाई बहरहाल ये तदबीर अल्लाह की बतलाई हुई है, और वाकया ये है कि इसमें कोई कमी नहीं, करके देख लो, बहुत मौसिर तदबीर है। ये चौथा स्टेप। उसके बाद पांचवा स्टेप, अगर इसके बाद भी नहीं मानती तो फिर कुरान कहता है वद्रिबूहुन्न, उनकी पिटाई करो। अब ये जो गैर मुस्लिम है ना, वो इस पर इश्काल कर, ये कहने को खाली एतराज करते हैं, लेकिन ऐसा थोड़ा है कि वो नहीं मारते। सारी दुनिया पढ़े लिखे भी सब ये हरकत तो करते ही हैं। खैर, ये अभी उसकी बात छोड़, मैं तो अभी इसकी इसमें आता हूँ। वद्रिबूहुन्न, पिटाई करो। पिटाई की ऐसा नहीं कि कुरान ने खाली मुतलक हुक्म दे दिया पिटाई करो, और उस पिटाई वाले हुक्म को सामने रखकर आप बड़ी डांग लेकर के उसके उसके ऊपर मार दें। नहीं, पिटाई कैसी, हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल वदा के खुतबे में वद्रिबूहुन्न ज़रबन गैर मुबर्रहीन के औरतों को अगर पिटाई करनी है तो ऐसी पिटाई जिसमें उसको कोई निशान न पड़े, निशान पड़े ऐसी, चेहरे में मारने से मना किया, आँख में मारने से मना किया, या ऐसी नाजुक जगह पर जिस पर मारने से जो है आदमी को नुकसान पहुंच सकता है, शरीयत उसकी इजाज़त देती नहीं। अरे जानवर तक को चेहरे पर मारने की शरीयत ने इजाज़त दी नहीं है, किया जाए कि औरत को और बीवी को। और देखो, मैंने जैसा कि शुरू में कहा, कुरान की आयतों की तफसीर की किसने, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने अमल से, लेकिन हुदूर सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़िंदगी में कभी किसी औरत को, अपनी क्या दूसरी औरत को भी, और कभी किसी जानवर को और ग़ुलाम की पिटाई नहीं की। गोया आपने अपने अमल से बतलाया कि अगर जो कुरान ने पिटाई की इजाज़त दी है, लेकिन अल्लाह के रसूल ने ज़िंदगी में कभी पिटाई नहीं की, गोया अल्लाह के रसूल के यहाँ ये तरीक़ा पसंदीदा नहीं है। चनानचे बुखारी में है, क्या हज़रत उमर रज़ी अल्लाह ताला हुज़ूर और सहाबा में से बात, ख़ास करके ये महाजरीन, उनकी तहजीब ऐसी थी कि वहाँ मर्द औरतों पर गालिब थे, और अंसार जो थे मदीना वाले, उनकी तहजीब ऐसी थी कि औरतें मर्दों के ऊपर गालिब थी। हज़रत उमर फरमाते हैं कि हम जब हिजरत करके मदीना आए तो हम तो वहाँ मक्का में तो मर्द लोग बड़े दंदना थे, औरत उनके सामने चूंके चाह नहीं कर सकती थी, लेकिन जब मदीना आए तो मदीना में औरतों का राज, यानी उनका चलता था मर्दों, औरतों की आदत है कि वो दूसरों एक दूसरे से सीखती है। आप कितने सख्त हों, आप किसी ऐसे इलाके में जाकर रहेंगे जहाँ यही माहौल है, तो चंद दिनों के बाद आपकी बीवी भी आपके सर पर क्या होगी, सवार होगी। एक लतीफ़ा सुना दूँ, एक मौल साहब ने मुझे कहा कि मेरी बीवी जो है ना, रात को जब मैं सोने के लिए जाता हूँ तो बच्चे को लाकर मेरे पेट पर बिठा देती है, कहती है कि रात दिन भर मैंने संभाला, अब तुम संभालो। एक कदम और आगे कहा, वो कपड़े मेरे धोती नहीं, मैं खुद धोता हूँ, लेकिन मैं खुद जब धोता हूँ तो वो अपने कपड़े भी बाल्टी में लाकर ये कहकर डाल देती है कि आप कपड़े बहुत अच्छे धोते, मेरे भी धोते। दुनिया में ऐसी औरतें भी हैं, खाली मजलूम नहीं है, जालिम भी है, समझ समझो कि खाली मजलूम है। खैर, बहरहाल मारने की बात थी। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल वदा के खुतबे के अंदर फरमाया कि फज़रिबूहुन्न ज़रबन गैर मुबर्रहीन, ऐसी मार जिसमें उनको निशान न पड़े, और वो भी तीन से ज़्यादा नहीं। एक मरतबा मेरे बचपन का तालिब इल्मी के ज़माने का किस्सा है, हज़रत मौलाना इस्लामुल हक साहब रहमतुल्लाह अलैह, जो पुराने लोग जानते हैं, वहाँ जामिया हुसैनिया के अंदर हदीस पढ़ाते थे, वो तो मुफ्ती कराम के वाली, वो हमारे यहाँ भी तशरीफ लाते थे। हमारे यहाँ पुराने लोग हज गांव में पुराने जो होते हैं ना, वो बड़े ताना होते हैं, और मुख्तसर जुमले बहुत सारी बातें। एक मरतबा किसी शादी के मौके पर तशरीफ लाए और बीवी को नसीहत करने के सिलसिले में ये तफसील, तो उसको मारो लेकिन निशान न पड़े। अब कैसे मार, का मिसवाक से मार लो तीन मरतबा। तो वो हमारे यहाँ के जो सरपंच थे पुराने, क्या मौल साहब હવે એવું મારવાથી તો કંઈ સુધરવાની છે. હું ક્યાં સુધી એક દેહાથી ક્યાં નહીં ગયા, એને તો ડોંગ વરથી મારવાની ત્યારે સુધરશે. નહીં ભાઈ, દેખો એક મેં ઉસૂલી બાત બતલાના ચાહતા હું. આપ યું સમજ રહે હૈ કે કોઈ જ્યાદા માર મારોગે તો, યહાં જ્યાદા ઓર કમી કા યે નહીં હૈ. જબ અલ્લાહ કે રસૂલ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને હમકો યે ફરમાયા કે માર એસી મારો જિસમે નિશાન ન પડે, માલુમ હૈ વહી મુફીદ હોગી. મેં અભી ગુજશ્તા સાલ કા કિસ્સા હૈ, મદીના મુનવ્વરા મેં એક લખનૌ કે ડાક્ટર સાહેબ રહેતે હૈ, ડાક્ટર ઔલિયા ખાન, બહુ સે જાનતે હોંગે ઉનકો. જબ ભી જાતા હું બિચારે ખુદ ભી ખુદ હી મુજે મિલને કે લિયે આતે હૈ, મેરી તયામગાહ પર બડી મોહબ્બત ફરમાતે હૈ. યહાં ભી મહિને મેં એક દો મરતબા ફોન તો ઉનકા ખૈર ખૈરિયત માલૂમ કરને કા આ જાતા. વો ખુદ ડાક્ટર મુજે કહેને લગે કે ભાઈ યે તબીબોં કે યહાં ઇલાજ કે સિલસિલે મેં જો મકદાર ડોઝ જિસકો કહેતે હૈ ડોઝ, એક તો દવા ઓર દવા કિતની મકદાર મેં લેની ચાહીએ, ઉસકા ડોઝ ભી કૌન તય કરેગા, મેં ઓર આપ નહીં, વો ડોક્ટર તય કરેગા. ઓર ડોક્ટર તય કરેગા ઉસકે મુતાબિક ભી અગર આપ દવા લેંગે તો કામ કરેગી વરના નહીં કરેગી. કારણ કે મુજે વો પેટ મેં યે થા તો મેં અંજીર ખાતા થા તીન તીન, લેકિન મુજે ફાયદા નહીં હુઆ. તો કહા હકીમ કરીમુલ્લાહ સાહેબ દામત બરકાત હું, જો હઝરત હરદોઈ રહમતુલ્લાહ અલયહી કે દામાદ ભી હૈ, ઉનકે જાનશીન ભી હૈ, બહુ અચ્છે હકીમ, અલીગઢ કે અંદર રહેતે હૈ, લોગ જાનતે હૈ ઉનકો. કહા હું એક મરતબા ઉનસે બાતચીત હુઈ તો ઉન્હોને કહા કે એક ખાઓ એક. તબ મેં સોચને લગા કે તીન સે તો ફાયદા ન હુઆ, એક સે ક્યા હોગા. લેકિન ઉન્હોને કહા તો મેને એક ખાયા ઓર કહા વાકયતન ઉસ એક સે જો મકસદ થા વો હાસિલ હોગા, ફાયદા હુઆ, તીન સે નહીં હોતા થા. ઇસલિયે તો હમારી ખોપડી યું કહેતી હૈ કે મોહ સાહેબ એટલી નાટી એક મિસવાકથી મારવાથી હું તમારું ડાંગથી મારો એ નહીં કુછ. અલ્લાહ કે રસૂલ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને જબ હમકો યું કહા એસી માર મારો જિસમે નિશાન ન પડે, ભલે હમારી અકલ યું કહેતી હૈ કે ભાઈ ઇતની માર સે ક્યા હો ઉસકી વો સુધરેગી નહીં, જબ તદબીર કે તૌર પર અલ્લાહ ને કુરાન મેં હુકમ દિયા ઓર નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને ઉસકા ઉસકા ડોઝ યે બતલાયા, તો ફિર હમ ઓર આપ કૌન હૈ જો ઇસકે અંદર ઇસ તરહ તબદીલી કરે. યે તો ગયા હમ અલ્લાહ ઓર રસૂલ કી બાત પર એતમાદ નહીં કરતે. હકીકત તો યે હૈ કે યે હમારી હિમાકત હૈ. અગર ઇસી નિયત સે કે કુરાન મેં અલ્લાહ ને તદબીર કે તૌર પર બતાયા ઓર નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને, મેં યે અર્ઝ કરને જા રહા થા કે હઝરત મુહાજિરીન જો હૈ પિટાઈ કરતે થે, નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને ઔરતોં કો પિટાઈ કરને સે ક્યા કર દિયા, મના કર દિયા. ફિર ઔરતોં કા જોર બઢ ગયા ઓર વો જો હૈ વો બગાવત પર આમાદા હો ગઈ. હઝરત ઉમર રદિયલ્લાહુ તઆલા અન્હુ, બુખારી મેં હૈ, બુખારી શરીફ, હઝરત ઉમર રદિયલ્લાહુ તઆલા અન્હુ ને આકર કહા અલ્લાહ કે રસૂલ આપને ઔરતોં કો મીઠી પિટાઈ કરને સે હમકો મના કર દિયા. સબ સહાબા હુઝૂર કે હુકમ કે બાદ કોઈ ઉંગલી ઉઠા સકતા થા નહીં, હમને પિટાઈ કરના છોડ દિયા તો યે ઔરતે શેર હો ગઈ, અબ તો હમારે ઘર કા મસલા ટેડા હો ગયા. તો હુઝૂર સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને કહા અચ્છા ઠીક હૈ, ભાઈ થોડી સી પિટાઈ જરૂરત કે મુતાબિક કરો. અબ વો જો હુઝૂર ને ઇજાઝત દી ના તો દૂસરે દિન ઉમ્મહાતુલ મોમિનીન અઝવાજ મુતહરાત નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ કી બીવીઓ કે ઘરો પર ઔરતોં કી લાઈન લગ ગઈ. સબ અપના બતલાતી હતી યે દેખો મેરે શૌન નહીં હું મારા નહીં યે નિશાન નહીં હું નિશાન. હુઝૂર અકરમ સલ્લલ્લાહુ તઆલા અલયહી વસલ્લમ ને સબ અઝવાજ મુતહરાત ને સબ બાત પહોંચાઈ, ઇસલિયે કે ઉસ જમાને મેં ઔરતે અપની બાત નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ તક ઇન્હી બીવીઓ કે જરિયે સે પહોંચાતી થી. તો હુઝૂર સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને કહા ભાઈ જો લોગ અપની બીવીઓ કો મારતે હૈ વો અચ્છે લોગ નહીં હૈ, નબી કરીમ સલ્લલ્લાહુ અલયહી વસલ્લમ ને ઉનકો અચ્છે આદમી નહીં કહા, બલકે હદીસ મેં હૈ તિર્મિઝી કી રિવાયત અહસનુકુમ અહસનુકુમ લી અહલી વ અના અહસનુકુમ લી અહલી, તુમ મેં સબસે બહેતર વો લોગ હૈ جو اپنی بیویوں کے ساتھ اچھا سلوک کرتے ہیں اور میں اپنی بیویوں کے ساتھ اچھا سلوک کرتا ہوں. اسی کے بھی اخلاق کے اچھا ہونے کا سرٹیفکیٹ کہاں سے لینے کا ہے؟ ساری دنیا اس کے اخلاق کی تعریف کرتے ہوں, حضرت بہت بڑے با اخلاق ہیں, لیکن حضرت کی بیوی کے پاس چپکے سے جا کر پوچھ لو کہ وہ کیا حضرت کیسے ہیں, وہ کہیں نہیں برابر ہے تو ٹھیک ہے, نہیں تو نا پاس. حضرت تھانوی رحمۃ اللہ علیہ کے یہاں اس کا بڑا احترام, بعد بڑے بڑے علماء آتے تھے تو ان سے حضرت فرما اپنی بیوی سے لکھوا کر لاؤ کہ تم ان کے ساتھ کوئی زیادتی نہیں کرتے ہو. مجھے حضرت مولانا عبدالحق صاحب عمر جی یہ جو ہے نا کٹھور میں مدرسہ حقانیہ کو دوبارہ قائم کرنے والے دربند کے بہت بڑے عالم دارالعلوم دیوبند کے پرانے فارغ انتقال ہو گئے, یہ حضرت مولانا عبداللہ صاحب کا فادر بھی ہیں ان کے ہم یہ ہیں ہم اسرہ انتقال ہو گئے, بہت سمجھدار اور بڑے فہیم تھے افریق ساؤتھ افریقہ کے بڑے علماء میں. انہوں نے خود مجھے سنایا کہ حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ جلال آباد والے کا حضرت کے یہاں اس زمانے میں افریقہ کے بہت سے طلباء پڑھے تھے, کہ جب افریقہ آتے تھے تو باقاعدہ حضرت اپنے یہ شاگردوں کے گھروں پر جاتے تھے تو ان کی بیویوں کو پردے کے پیچھے بلا کر کے پوچھتے تھے کہ یہ تمہارے ساتھ کیا سلوک کرتے ہیں, کہ ان کی عادت تھی ہمیشہ. اور کہا میں ایک جملہ کہوں گا تو آپ مانیں گے نہیں, امام عبدالحق صاحب نے مجھے کہا کہ حضرت نے مجھے یہاں تک فرمایا کہ اپنی آنکھ سے دیکھو اپنی بیوی کو بدکاری کرتے ہوئے تو بھی معاف کر دو اس کو, نکاح کے اچھا سلوک کرو اس کے ساتھ. تو بہرحال اسلام نے تو اچھا سلوک کرنے کی طاقت دی, تاکید فرمائی. یہ کون سا اسٹیپ تھا؟ پانچواں. اب ان شاء اللہ چھٹا اور یہ بعد میں بیان کیا, اب تو جو اصل مسئلہ ہے وہ تو ابھی شروع نہیں ہوا, ابھی ان شاء اللہ شروع کر. اللہ ہمیں توفیق دے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلی آلی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. ہمیں, ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت, قوت, عافیت, سلامتی, دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی تو اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. ہماری اولادوں کو عقائد حق, علوم نافعہ, اعمال صالحہ, اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار و گفتار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور, ہمارے لیے ستارہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اے اللہ اس بچے نے حفظ قرآن کی تکمیل کی, اس کو بے انتہا قبول فرما. جس طرح اس کے سینے کو قرآنی الفاظ سے مزین فرمایا, قرآنی علوم و معارف سے بھی اس کو مالا مال فرما. قرآنی اعمال صالحہ کا اس کو اہتمام نصیب فرما، قرآنی اخلاق فاضلہ سے اس کو آراستہ فرما، دن و رات کی مختلف گھڑیوں میں زیادہ سے زیادہ قرآن پاک کی تلاوت کر کے اس کا حق حفظ ادا کرنے کی اس کو توفیق و سعادت عطا فرما۔ اے اللہ، حفظ قرآن کی تکمیل پر جو وعدے تو نے اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کی زبان مبارک سے دیے ہیں، ان وعدوں کو اس بچے، اس کے والدین، اس کے اساتذہ، اس کے مربی، اس کے اہل خاندان کے حق میں پورا فرما، جنہوں نے بھی اپنی اولاد کو حفظ میں لگا رکھا ہے، اے اللہ ان کے لیے حفظ کی تکمیل کو آسان فرما۔ اے اللہ، ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اللہ اس سے نجات عطا فرما۔ حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو، اللہ اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ اے اللہ، تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بلائیں تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ، اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ۔